اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ ناظرین محترم، السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔ میں آپ کا میزبان شبیح العباس آپ کی خدمت میں حاضر ہوا ہوں، وہی آپ کا پسندیدہ پروگرام لے کر شریک حیات، جس کے سلسلے کی ہماری تیسری کڑی آپ کے سامنے پیش کی جا رہی ہے، اور وہ یہ ہے کہ ہم اپنی ازدواجی زندگی کو کس طریقے سے کامیاب کریں۔ اور مسلسل اس موضوع پر آپ کے سامنے گفتگو کی جا رہی ہے عالی جناب مولانا عظیم شیرازی صاحب سے، اور ہم سب قصب فیض کر رہے ہیں۔ ہم آپ کے شکر گزار ہیں کہ مسلسل ہم آپ سے قصب فیض کر رہے ہیں، اور انشاءاللہ آنے والے زمانے میں بھی ہم یہ استفادہ آپ سے کرتے رہیں گے۔
میں خدا بندے کریم کو شکر گزار ہوں کہ اس نے توفیق دیا کہ کسی کے کام آ سکے۔
پچھلی گفتگو جو ہماری مولانا ہوئی تھی، وہ اس کا عنوان چونکہ محبت ہی چل رہا ہے، لہذا اس میں جو ہم نے گفتگو کی تھی کہ کن عوامل کے ذریعے سے ہم اپنی زندگی کو آگے بڑھا سکتے ہیں، اس میں آپ نے دو چیزوں کی طرف اشارہ کیا تھا۔ ہمارے ناظرین کرام، اور بہرحال میں تو یہ چاہتا ہوں کہ ایک مرتبہ وہ دو عوامل جو آپ نے پیش کیے تھے ان کا خلاصہ آپ پیش کر دیں، تاکہ جو نئے ہیں ان کو بھی قصب فیض کا موقع ملے۔
جی بالکل۔ اعوذ باللہ من الشیطان اللعین الرجیم، بسم اللہ الرحمن الرحیم، اللہم صلی علی محمد و آل محمد و اجل فرجہم۔ پہلی چیز تو جو آیت کی نظر میں ہے وہ سکون کی بات ہے، لِتَسْكُنُوا إِلَيْهَا،
جی،
اور ہم نے فرمایا تھا کہ مرد کو جو سکون ہے وہ جب ہی حاصل ہوتا ہے جب میاں بیوی زندگی ساتھ گزارنے کا ارادہ کرتے ہیں، یا کوئی انسان بھی آپس میں مل کر کوئی کام کرنے کی کوشش کرتا ہے، تو اس کا پہلا اساسی ترین اصول ہی یہ ہے کہ دونوں کو ایک دوسرے پر اعتماد ہونا چاہیے۔
جی،
اگر دو انسان مل کر کوئی کام کرنا چاہ رہے ہیں اور ان کو اعتماد نہ ہو ایک دوسرے پر، تو کیسے گزاریں گے زندگی؟
سوال ہی نہیں اٹھتا،
سوال ہی نہیں اٹھتا۔ تو سب سے امپورٹنٹ چیز ہے اعتماد کا ہونا، اور انہوں نے بتایا تھا کہ اعتماد لفظ اعماد سے، اور اعماد کا مطلب ستون کا ہے۔
جی،
تو ستون جتنی مضبوط ہوگی، اسٹرانگ ہوگی، اتنی چھت اس پہ آسانی کے ساتھ ڈلے گی اور قائم رہے گی۔
جی،
اس میں ہم نے بتایا تھا کہ مرد کو خاص طور سے اپنی بیوی پر اعتماد ہونا چاہیے۔
جی،
اس کے لیے اس کو یہ پتہ ہونا چاہیے کہ اس کی بیوی اس کی اجازت کے بغیر گھر سے باہر نہیں جاتی ہے۔
جی،
اس کی عفت، اب جو بیوی اپنی عفت کا خیال رکھتی ہے، اگر گھر میں نہیں ہے تو وہ اپنی عزت کو بچا کر رکھتی ہے، اور اس کے مال کو فضول خرچ نہیں کرتی ہے۔ یہ بنیادی اور اساسی چیز تھی جو ایک مرد کو چاہیے اپنی بیوی سے، کہ وہ اس کو اچھی طرح سے پیش کرے، بہت اچھے انداز سے اس کو بتائے کہ وہ اپنی جگہ ان ڈیوٹیز کو اچھی طرح سے پرفارم کر رہی ہے، تو اس کو وہ اطمینان اعتماد حاصل ہوگا اور وہ اپنی زندگی میں پروگریس کرے گا، آگے بڑھے گا۔
جی،
اس کے علاوہ اور بھی عوامل ہیں۔ مثال کے طور پہ اگر ہم اس کے برعکس جائیں اور یہ دیکھیں کہ ایک خاتون کو کیا چاہیے، تو خاتون کے لیے ضروری ہوتا ہے کہ ان کا شوہر ان سے کبھی جھوٹ نہ بولے۔ جھوٹ ایک اصل کلی ہے، کوئی بھی انسان جھوٹ کو پسند نہیں کرتا، لیکن اس معاملے میں، اعتماد کے معاملے میں، خواتین بہت حساس ہوتی ہیں کہ ان کا شوہر ہمیشہ ان سے سچ بولے۔ اگر وہ یہ کبھی دیکھیں کہ ان کے شوہر نے ان سے جھوٹ بولا ہے، تو وہ پھر اعتماد ان کا ختم ہو جاتا ہے۔
جی،
یا ان کو حقیقت نہیں بتائی، کوئی اور بات بتا دی، تو یہ ان کے لیے بہت تکلیف دہ مرحلہ ہوتا ہے، اور پھر اپنے میاں پر وہ کبھی اعتماد نہیں کرتی۔
جی،
اسی طرح جب ان کا شوہر کسی دوسرے کی تعریف کر رہا ہو، خاص طور سے کسی اور خاتون کی تعریف کر رہا ہو، تو وہ اپنا اعتماد کھونے لگتی ہیں۔
جی،
کیونکہ ان کے وہ منحصر ہوتی ہیں اس بات پر کہ وہ اپنے میاں کے دل پر راج کر رہی ہیں، ان کو اطمینان ہوتا ہے اس بات پہ کہ بس ان کا میاں انہی کے ساتھ مخلص ہے اور انہی کے گن گا رہا ہے۔ لیکن اگر وہ کسی اور خاتون کی تعریف شروع کر دے، یا اس طرف متوجہ ہو، یا اس کا ذکر کر رہا ہو، تو یہ ان کے لیے ایک بد اعتمادی پیدا کر دیتی ہے، اور پھر یہ بڑھ کر شک کی صورت میں اور کینے اور اس طرح کی صورت میں تبدیل ہو جاتی ہے، اور بعد میں لڑائی جھگڑے شروع ہو جاتے ہیں گھر میں۔
جی،
ظاہراً سمجھ میں نہیں آ رہا تھا ہم لڑ جھگڑ کیوں رہے ہیں، لیکن اس کی وجہ یہ ہوتی ہے کہ شوہر جو ہے وہ دوسری خواتین کو فوکس کرنے لگتے ہیں۔
جی،
اور ان کو بتانے بھی لگتے ہیں یہ باتیں۔
جی،
چاہے وہ مذاق میں ہی کیوں نہ ہو، یعنی حتیٰ تاکید ہے کہ حتیٰ مذاق میں بھی آپ کبھی یہ نہ کہیں کہ مجھے کوئی اور خاتون پسند ہے، یا میں دوسری شادی کا سوچ رہا ہوں۔ اکثر مرد مذاق کرتے ہیں اپنی خواتین سے، اور وہ اس سے لطف اٹھا رہے ہوتے ہیں، لیکن وہ کتنی تکلیف دے رہے ہوتے ہیں اپنی زوجہ کو، یہ اس کا اندازہ نہیں کر رہے ہوتے۔ اس کا نتیجہ یہ نکلتا ہے کہ وہ آپس میں پھر کھچاؤ پیدا ہو جاتا ہے، دوری پیدا ہو جاتی ہے،
اور بظاہر ہوتا بھی یہی ہے کہ مثلا انسان किसी की तारीफ से नहीं जलता है, लेकिन जहां पर उसकी तौहीन हो रही है वहां पर वो चिढ़ जाता है उस
जी
चीज से।
बिल्कुल ऐसे ही, और फासला इनके दरमियान शुरू हो जाता है।
जी
तो इन बातों का अगर मर्द ख्याल रखेंगे तो ये पहले मरहले में एतमाद की फिज़ा मजबूत बनेगी और ये बुनियाद अच्छी डलेगी और ये फिर आगे बढ़ेंगे। जी
आपसे सवाल ये करना था कि एतमाद एक शौहर को हासिल हो जाता है इन तमाम तरीक़ों से, कि मसलन वो अपनी बीवी इफ़्फ़त का ख्याल रखे, बगैर पूछे कहीं ना जाए, तमाम वो अमूर। आखिर जैसे पिछली गुफ्तगू में
जी
हमने आपसे एक सवाल किया था कि शौहर, आपने उसका जवाब ये दिया था कि अगर शौहर कहीं जा रहा है तो अपनी बीवी से बताए कि हम फ़ोन कर दिया, अब आज हम 1 घंटा लेट आएंगे, सारी चीज़ें। शायद मेरी नज़र में औरत खामोश तो हो जाए लेकिन वो मुतमईन नहीं हो पाती है, तो वो कौन से ज़राए हैं जिनके ज़रिए से हम अपनी खातून को, अपनी जोजा को मुतमईन कर सकें और उसको एतमाद दिला सकें कि जहाँ हम जा रहे हैं वो हकीकी है, बल्कि कोई ऐसी चीज़ नहीं है जिससे हम आपको मसलन बेवकूफ़ बना रहे हैं।
सही है। देखिए, दो बातों का आपको ख्याल रखना है।
जी
पहली बात तो ये कि जैसा कि हमने आपकी खिदमत में अर्ज़ किया कि अगर माजी का तजुर्बा धोखे का रहा है, यानी
जी
शौहर जो है बीवी को धोखा देता रहा है, झूठ बोलता रहा है, और ये उसको पता चल गया कि ये कहते कुछ हैं और करते कुछ हैं, बताते कहीं हैं जाते कहीं हैं, तो फिर तो आप जितना भी उसको सच बोलें बाद में, क्योंकि बुनियाद आपने गलत डाल दिए, तो वो आप पे शक करती रहेंगी, इत्मीनान उन्हें हासिल नहीं होगा, क्योंकि आप कहते कुछ हैं और अमल कुछ और करते हैं। ये एक बात हो गई। इसलिए इस अमल के बाद कि शौहर अपनी बीवी को पहले गलत बताता था, अब बीवी ने उसको पकड़ लिया कि वो गलत बताता था और वो उस पर एतमाद नहीं कर रही, तो ये बहुत मुश्किल मरहला है कि वो जो है इसको सही कर ले।
जी
ये एक बात हो गई। लेकिन अगर शौहर हमेशा से सही बताता है और उसकी बीवी फिर भी वो वसवासी हो चुकी है,
शक का शिकार,
शक का शिकार है, तो फिर उसको अपने शक का इलाज बीवी को करना होगा, यानी इसको ये यकीन की मंजिल पर रहना होगा। ये बीवी का मसला, ये शौहर का मसला नहीं है, यानी इसके लिए वो खुद शख्स अपने ऊपर काम करेगा, यानी वो खातून अपने ऊपर अपने आप को तलकीन करेंगी कि नहीं, मुझे इस वसवासी ज़िंदगी से बाहर निकलना है, मुझे अपनी ज़िंदगी को अच्छा बनाना है, मेरे शौहर को ये अमल पसंद नहीं है, ये खुद अपने आप को वो गाइड करेंगी,
और
तब
बज़ाहिर कोई इलाज कर भी नहीं सकता,
कोई नहीं कर
चूंकि
सकता।
कहते हैं कि हर चीज़ का इलाज है मगर शक का इलाज नहीं है,
खुद अपना इलाज
खुद
करता है
इंसान अपनी
इंसान। जी
तरबियत
हाँ,
कर सकता है। जी
यानी हमने ऐसे ख्वातीन तक को देखा है कि जो अपने मियाँ के ऑफिस पहुंच गई हैं, कि वो वाकई वहाँ है भी है नहीं है, या जो जगह वो बता रहे हैं वो वहाँ पहुंच जाती हैं देखने के लिए। तो बाज़ लोग इस हद तक एक्सट्रीम होते हैं अपने ज़िंदगी के अंदर, और वो उसको बुरा भी नहीं समझती,
यानी अपने तरह से अच्छा काम
अपने
करते हैं।
हिसाब से उन्होंने अपने आप को तस्कीन पहुँचाने के लिए वो पहुँच गए कि अच्छा मैं देख लूँ है या नहीं है, देख लिए हैं, अच्छा ठीक है, फिर वो कहती हैं कि हाँ इस दफ़ा आप सही थे।
शायद नतीजे पर वो लोग गौर नहीं करते कभी।
हाँ, तो इस ये तो रिलेशनशिप को ख़राब करने वाली
जी
बात होगी।
जी
हर मरहले में ऐसा नहीं किया जाता,
जी
कभी कभार हो सकता है,
जी
जैसे अहादीस में ये आए कि शौहर अपनी बीवी को बगैर बताए घर आ सकता है,
जी
वो आके देख सकता है कि बीवी घर में है या नहीं है। फ़र्ज़ कर उसने फ़ोन किया, उसने पूछा आप घर पे हैं, बीवी ने कहा जी मैं घर पे हूँ, तो वो ऑफिस से आ जाए, आके देख ले बाकी बीवी अभी उसके बाद भी घर में है या निकल गई घर से बाहर, चेक कर सकता है, बिल्कुल अंधा एतमाद नहीं है कहीं पे भी। लेकिन अब ऐसा भी चेक कराना शुरू हो जाए कि उससे मुश्किलात खड़ी हो जाए ज़िंदगी में, एक दूसरे की तौहीन शुरू हो जाए,
जोजे ये सोचे कि मेरी आबरू पर इनको शक
अब
है,
हाँ ये इस तरह कभी
मेरी
ना हो,
इफ्फत पर। जी
लेकिन तरीक़ाकार है उसका, एक उसकी एक
जी
मेथड है। तो ये बहुत इंपॉर्टेंट बात है, हम इसकी अर्जिश और मंजिलत को समझें, किसी इंसान को कमतर नहीं समझना चाहिए
दोनों
उसको,
का एक दूसरे का
जी
ख्याल
दोनों के
रखना
एक दूसरे
चाहिए
का
और
ख्याल रखिए।
एतमाद पर अपनी ज़िंदगी गुजारना चाहिए।
जी अब बात आ गई दूसरे मरहले की, कि जहाँ मोहब्बत की बात है, कि मोहब्बत की जो हमने गुफ्तगू शुरू की थी उसमें हमने बताया था कि मोहब्बत को हम मुख्तलिफ अंदाज से देख सकते हैं। एक मरहला है मोहब्बत के इजहार का, उसके तीन तरीके, और एक मरहला है खुद मोहब्बत को डेवलप कैसे किया जाए, ठीक है ना, एक चीज़ को बनाई कैसे जाए और बनाकर उसे पेश कैसे किया जाए, ये दो चीज़ों में उसको बांटना होगा। देखिए, मैं आपको एक हदीस नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की बताता हूँ कि किस तरह से खुदावंदे करीम जो है मोहब्बत चाहता है मियाँ बीवी के दरमियान। पिछले चंद प्रोग्राम्स पहले हमने ये बात आपकी खिदमत में पेश की थी, उसमें एक बात और इजाफा करके फिर ये बात आपकी खिदमत में पेश करता हूँ। वो ये बात थी कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जब मर्द यानी शौहर अपनी बीवी को मोहब्बत भरी निगाह से देखता है, बीवी शौहर को मोहब्बत भरी निगाह से देखती है, तो खुदावंद आलम भी उन पर रहम करता है, वो भी उनको अपनी
रहमत
नज़र
नजर
रहम से
आता है।
देखता है।
जी
تو اسلام آپ کو اتنی تشویق دلا رہا ہے کہ آپ زندگی کو کس طرح سے گزاریں، کس طرح سے ایک دوسرے سے نزدیک ہوں، آپ کے اندر محبت اور چاہت پیدا ہو، کیونکہ خدا رحمان و رحیم ہے، وہ آپ کے لیے مواقع فراہم کر رہا ہے کہ آپ میاں بیوی ایک دوسرے نزدیک ہو اور آگے بڑھیں،
نزدیکیاں بڑھتی جائیں گی اور ہماری حسنات میں اضافہ ہوتا ہے
اور برائیاں بھی ختم ہوتی چلی جائیں گی، گناہ بھی بخش دیے جائیں گے. ایک خاتون کے بارے میں امیر المومنین علی علیہ الصلوۃ والسلام فرماتے ہیں کہ نبی اکرم صلی اللہ علیہ وسلم سے یہ حدیث ہے کہ ایک شخص نے آ کے کہا کہ میں اپنی بیوی سے دوری اختیار کرنا چاہتا ہوں، لیکن میری بیوی کے اندر کچھ خوبیاں موجود ہیں تو مجھے آپ رہنمائی کریں. انہوں نے کہا کیا رہنمائی آپ چاہتے ہیں؟ تو انہوں نے کہا کہ میری بیوی میں سب سے اچھی بات یہ کہ وہ مجھے دروازے پہ ریسیو کرنے آتی ہے جب میں گھر آتا ہوں، جب میں جاتا ہوں تو وہ مجھے بہت اچھے طریقے سے خدا حافظی رخصت کرتی ہے، اور جب میں کبھی پریشان ہوتا ہوں تو وہ مجھ سے آ کے پوچھتی ہے کہ آپ کیوں پریشان ہیں، کوئی رزق کا مسئلہ ہے، کوئی روزی کی پریشانی ہے، اگر یہ پریشانی ہے تو خدا نے آپ کی قسمت میں جو لکھا ہے وہ تو آپ کو ملے گا، اگر آپ اپنے آخرت کے لیے پریشان ہیں تو خدا آپ کی پریشانیوں میں اضافہ کرے تاکہ آپ متقی پرہیزگار اور بنیں. تو نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا کہ یہ خاتون جو صفت تم ان کی صفات بتا رہے ہو، یہ وہ صفات ہیں جو خدا کے نمائندوں کی ہوتی ہیں.
جی
ٹھیک ہے. اور ان خاتون کو جو ثواب ملے گا روز قیامت، وہ جو درجہ ملے گا وہ نصف شہید کا جو درجہ ہوگا وہ ان کو ملے گا. یعنی اسلام کے نزدیک ایک خاتون کے جو اپنے شوہر کا ہمدرد ہو، اپنے شوہر کی خدمت کرنے والی ہو، اسے امید دلانے والی ہو، اس کا سہارا بن رہی ہو، اس کو وہ مقام ملنے والا ہے جو ایک شہید کو ملتا ہے، اس کا نصف درجہ ان کو ملنے والا ہے. یعنی اسلام اس طرح سے گھر کو دیکھ رہا ہے، اس طرح سے محبت کو دیکھ رہا ہے، اس طرح سے آپ کو طریقہ سکھا رہا ہے کہ آپ کو کیسے اپنے شوہر کو ڈیل کرنا ہے. کہ یہ شوہر جو ہے جب اس نے یہ باتیں سنی تو ایک دم حیران ہو گیا، کہنے لگا کہ میں کبھی تصور نہیں کیا تھا کہ اتنا بڑا مقام ہے، کیونکہ دور جاہلیت میں عورت کی کوئی اہمیت ارزش نہیں تھی، اسلام نے آ کے عورت کو بڑی اہمیت اور ارزش دی. اور بہت ہی معذرت کے ساتھ آج بھی ہمارے معاشرے کے بہت بڑے حصے میں عورت کی کوئی اہمیت، کوئی اس کی ارزش ویلیو نہیں ہے، جو خود ایک سب سے بڑا مسئلہ بنتی ہے اولاد کی تربیت میں. جس معاشرے کی مائیں پڑھی لکھی نہیں ہوں، تربیت یافتہ نہ ہوں، تعلیم یافتہ نہ ہوں، تو اس معاشرے میں جو بچے پرورش پائیں گے وہ کیسے ہوں گے؟
یعنی دور قرآنی میں رہ کر بھی ہم دور جاہلیت میں جی رہے ہیں.
بالکل ایسا ہی ہو رہا ہے. نہ ہمیں سیرہ کا پتہ ہے، سیرہ ائمہ کا پتہ ہے، نہ ہمیں قرآن کے بارے میں معلومات ہیں، تو ہم تقریباً ایک طرح سے تاریکیوں میں.
جی ہاں.
تھوڑی بہت معلومات جو ہمیں ہو جاتی ہے وہ اپنی جگہ ہے. جی
اچھا. دوسری چیز یہ ہے کہ بہرحال ہر انسان یہی چاہتا ہے کہ ہم اپنی زندگی میں کامیاب رہیں، یہ ہر انسان چاہتا ہے. آپ نے پچھلی ہماری جو گفتگو چلی اس میں دو عوامل کی طرف آپ نے کہ جو محبت میں اضافہ کرتی ہیں اور محبت کو بڑھاتی ہیں، ان کے ایک دو عوامل طرح آپ نے اشارہ کیا تھا اور ابھی آپ نے خلاصہ بھی کیا ہے کہ شکر گزاری، دوسرا اعتماد. کیا دوسرے بھی اور عوامل ہیں جو ہماری زندگی میں محبت کو بڑھائیں اور ہماری کدورت اور دشمنیوں کو ختم کریں؟
جی بالکل. دیکھیں جہاں تک ہم بات کر رہے ہیں شکر گزاری کی، تو شکر گزاری کے حوالے سے ایک دو چیزوں کا اضافہ کر دوں، پھر ہم آگے اگلے عوامل کی طرف چلتے ہیں. یہاں پہ جو بہت امپورٹنٹ بات ہے وہ یہ کہ میں اپنے نوجوان کپل سے اور جو تازہ شادی ہوئی ہے وہ ان سے یہ چاہوں گا کہ وہ اپنی زندگی میں دیکھیں، روزمرہ کی زندگی میں، کہ وہ کتنا ایک دوسرے کا شکر ادا کرتے ہیں. ٹھیک ہے. یعنی ان کے گھر کا ماحول کیسا ہے؟ کیا ماں باپ بھی اپنی اولاد کا شکر ادا کرتے ہیں؟ اولاد اپنے ماں باپ کا شکر ادا کرتی ہے، اور اسی طرح میاں بیوی.
جی.
یا وہ اعتراضات ایک دوسرے پر زیادہ کرتے ہیں یا شکایات زیادہ کرتے ہیں؟ اب آپ خود ماحول بنا رہے ہیں گھر کا. گھر کو جنت کس نے بنانا ہے؟ میاں اور بیوی نے. تو یہ دونوں کیا کر رہے ہیں؟ اگر ان کے گھر میں ایک دوسرے کے ساتھ اس طرح سے پیش آتے ہیں کہ وہ ایک دوسرے کا شکر ادا کرتے ہیں اور ایک دوسرے کو تھینک یو کہتے ہیں، تو کس انداز سے کہتے ہیں اور کتنی دفعہ کہتے ہیں؟ اس کے مقابلے میں تنقید کتنی کرتے ہیں، ٹوکتے کتنا ہیں اور کس انداز سے کرتے ہیں؟ تو آپ کو اندازہ ہو جائے گا کہ آپ خود اپنے گھر کے ماحول کو کیسا بنا رہے ہیں، پازیٹیو بنا رہے ہیں یا نگیٹو بنا رہے ہیں. کیونکہ انسان جب خدا کے مخلوق کا شکر ادا نہیں کرے گا
تو خالق کا کیسے کرے گا؟
امام رضی اللہ علیہ وسلم نے فرمایا. تو ہمیں تو یہ دیکھنا ہے کہ ہم شکر بھی جب کرتے ہیں جب ہم سمجھتے ہیں سامنے والے کو. جب اس کی ارزشوں کو، زحمتوں کو نہیں سمجھتے ہیں تو ہم نہیں کر پاتے. اور خاص طور سے میاں بیوی کے رشتے میں خاتون یعنی اپنی زوجہ کا شکریہ ادا کرنا ایک بہت بڑا کام ہے،
और तकरीबन माशरे में, माफ़ करिएगा, तकरीबन माशरे में आजकल जो हमारी एक चीज़ राइज हो गई है,
जी
यानी इस्लामी दस्तूरात के ख़िलाफ़, कि नहीं दोस्ती में शुक्रिया नहीं होता है और मियाँ बीवी में शुक्रिया शुक्रिया गैरों से किया जाता है, ये सारी चीज़ें।
जी
जी
उसके असरात भी फिर वैसे ही होते हैं,
जी
जब आप शुक्रिया अदा नहीं करते हैं उसके असरात भी फिर वैसे ही पैदा होने शुरू हो जाते हैं, मुरतब होते हैं ज़िंदगी में। लेकिन जो लोग क्योंकि तो हम सीरा आइमा है ना,
जी हाँ
हमें तो देखना है। देखें, हम बार बार इस बात की ताकीद करते हैं कि हमें ये देखना है कि हमारे अम्बियाओं ने कैसी ज़िंदगी गुजारी, हमारे आइमा ने कैसी ज़िंदगी गुजारी, उन्होंने क्या किया और क्या नहीं किया, लोग क्या कह रहे हैं, ये तो मेयार नहीं है। लोग हमारे रोल मॉडल्स तो नहीं है, हमारे रोल मॉडल्स हमारे सामने मौजूद हैं और जिन्होंने बेहतरीन ज़िंदगी गुजारी, हम देख रहे हैं उन्होंने क्या किया, उन्होंने ऐसा किया, खुद भी किया, करके दिखाया
जी हाँ
और लोगों को भी ताकीद की कि भाई आप ऐसा करें, क्योंकि आपकी ज़िंदगी में लज्जत और चाशनी जो पैदा होगी वो इसी तरह पैदा होगी,
जी
मोहब्बत जो बढ़ेगी वो ऐसे ही बढ़ेगी ना, वरना मोहब्बत किन चीज़ों से बढ़ती है, इन्हीं चीज़ों से बढ़ती है, इन्हीं चीज़ों से आगे बढ़ती है। ये चीज़ ऐसा ऐसा ख़त्म होना शुरू हो जाए, आपकी अच्छी कम्युनिकेशन ख़त्म हो जाए, मोहब्बत ख़त्म हो जाएगी। एक शख्स इमाम अली अलैहिस्सलाम के पास आया और कहने लगा कि ये बताएं कि खुदावंद आलम ने बेहतरीन चीज़ क्या खल की। आपने कहा कि कलाम। उसने कहा कि अच्छा, जो चीज़ सबसे ज़्यादा बदतरीन खल्क हुई वो क्या? आपने कहा कलाम। तो हैरान हो गया, कहने लगा कैसे? आपने फरमाया कि ये कलाम के ज़रिए तुम अपने आप को, वजूद को पूरा नूरानी बना देते हो,
जी
और इस कलाम के ज़रिए तुम अपने आप को पूरा स्याह कर देते हो, यानी रोज़े क़यामत जो इंसान ज़ाहिर होगा वो अपने अच्छे कलाम की वजह से नूरानी होगा और अपने बुरे कलाम की वजह से बिल्कुल स्याह नुमा होगा। हम अपनी ज़िंदगी को भी ऐसे ही करते हैं, मोहब्बत बड़ी गुफ्तगू करते हैं, अच्छे अंदाज में गुफ्तगू करते हैं, हम सामने वाले का दिल जीत लेते हैं,
जी
ठीक है ना, और ज़रा सी गलत गुफ्तगू करते हैं जंग हो जाती है, जैसे दो मुल्कों में आपस में जंग हो जाती है, बदकलामी होती है, उसके बाद जंग होती है, इस तरह घर के अंदर भी मियाँ बीवी के दरमियान जंग हो जाती है।
जी माशा ऐसा ही है तकरीबन।
अब कोई इंसान दूसरे इंसान को कब पसंद करता है? जब वो अच्छे कलिमात अदा करता है, अच्छी बातें करता है, अच्छे अंदाज से गुफ्तगू करता है, तो वो जज्बूत करते हैं
जी
सामने वाले को।
मुतासिर होता है इंसान के, बड़े अच्छे हैं, जबान बहुत अच्छी है, मीठी है, प्यारी
मीठी।
बात से करते हैं। जी
खुद हदीस में है कि अच्छे गुफ्तगू के जरिए तुम रिस्क हासिल करते हो, अच्छे गुफ्तगू के जरिए तुम जन्नत हासिल करते हो, अच्छे गुफ्तगू के जरिए तुम लोगों के कल्ब को अपनी तरफ मुनकलिब कर देते हो।
जी
वही आइम्मा के अकवाल जो है लोगों को अपनी तरफ जज़्ब करते हैं कि इसमें एक रूहानी क़ुव्वत और कैफियत मौजूद है ना,
जी
इसमें ऐसी जज्जाबियत मौजूद है कि लोगों को अपने अंदर जज्ब कर लेती है। तो कलाम के अंदर एक इलाही ताकत मौजूद है, खुद ज़ात ज़बरदस्त, फिर उनका कलाम भी उससे ज़्यादा ज़बरदस्त। तो ये उसी वक्त होगा जब इंसान अपने आप को बनाएगा, अपने कैरेक्टर को बनाएगा और उस अंदाज से पेश करेगा जो उसका हक है, चीज़ को सही पेश करना और सही अंदाज से पेश करना,
जी
ये कमाल है। तो यहाँ पर मैं सिर्फ ये अर्ज करना चाह रहा हूँ कि मियाँ बीवी की ज़िंदगी में भी ये ज़रूरी है कि वो सिर्फ गौर करें कि वो कितनी अच्छी बातें करते हैं, कितनी तारीफ करते हैं एक दूसरे की, इसके मुकाबले में कि वो कितनी गलत बातें करते हैं और कितना एक दूसरे पर तनकीद करते हैं। यहाँ पे कोई ये ना कहे कि मैं तामीरी तनकीद कर रहा हूँ। अभी हम सिर्फ ये बात कर रहे हैं कि आप तारीफ, क्योंकि नई नई शादी हुई है ना, नई जिंदगी स्टार्ट हुई है, अभी कुछ अर्सा हुआ है, साल दो साल है, आप इस तरह से देखें तो आपकी ज़िंदगी जो है वो बेहतर होगी। क्योंकि हदीस भी है कि इमाम पैगंबर अकरम सल्लल्लाहु अलैहि वसल्लम से हदीस है कि इंसान का निसफ अक्ल ये कि वो दूसरों से मोहब्बत करे, इंसान से मोहब्बत करे। जो इंसान दूसरे इंसान से मोहब्बत करता है, अच्छे अखलाक से पेश आता है, अच्छे किरदार से पेश आता है, ये अक्ल निसफुल अक्ल है।
जी
जी
तो माफ़ करिएगा बीच में आपकी गुफ्तगू को रोक दिया मैंने, चूँकि वक्त ख़त्म हो गया है, लिहाजा अगले प्रोग्राम में अपनी ये मोहब्बत आमेज़ गुफ्तगू जारी रखेंगे और इंशाल्लाह अपने नाज़रीन को कुछ पैगाम पहुंचा सकेंगे। लिहाजा नाज़रीन मोहतरम, ये हमारा जो भी प्रोग्राम चल रहा है, बहरहाल ज़िंदगी एक मोहब्बत का हमारे सर चश्मा होना चाहिए और हम मोहब्बत से कैसे फैज़ करें, ज़िंदगी हमारी जंग और जदाल और खुशूनत के ज़रिए से आगे नहीं बढ़ सकती, उसको ज़रूरत है मोहब्बत की। और बेहतरीन सुकून घराने का सुकून है और घर का सुकून है, अगर किसी को घर में सुकून नहीं है तो इसका मतलब उसे कायनात में कहीं सुकून मिल नहीं सकता। लिहाजा हम सब अपनी ज़िंदगी को बेहतरीन तरीके से और मोहब्बत आमेज़ गुजारें। अगले प्रोग्राम तक के लिए अपने मेज़बान शबील अब्बास को इजाज़त दीजिए। खुदा हाफिज़।